नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौं। प्राविधिक साथी सुरेन्द्र पौडेल र म श्रीया नेपाल। आज मिति 2081 साल माघ 29 गते मंगलबार, माघ शुक्ल पक्ष चतुर्दशी तिथि, तदनुसार फेब्रुअरी महिनाको 11 तारीक सन् 2025, नेपाल सम्बत 1145। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौं। कोशी ब्यारेजको विकल्प खोजी अगाडि बढ़न सकेन प्रस्तावित पुल शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत कोशी ब्यारेजको विकल्पमा प्रस्तावित नयाँ सड़क र पुल निर्माण प्रक्रिया अगाडि बढ़न सकेको छैन। कोशी ब्यारेजको निर्धारित आयु समाप्त भइसकेकाले कुनै पनि समय नदीको वहावले ब्यारेजमा क्षति पुगी जनधनको ठूलो क्षति हुन सक्ने भएकाले नयाँ पुलको प्रस्ताव गरिएको हो। कोशी ब्यारेजको संचालन अवधि समाप्त भइसकेकाले नयाँ पुल निर्माण गर्न लागि सड़क विभागले जनाएको छ। विभागका अनुसार कोशीको विकल्पमा नयाँ पुल र सड़क निर्माणका लागि अध्ययन र डिजाइन समेत सम्पन्न भइसकेको छ। सन् 1962 निर्माण सम्पन्न गरिएको कोशी ब्यारेजको आयु 50 वर्ष तोकिएको थियो, तर पुलको आयु 60 वर्ष नागिसकेको छ। कोलकाताको जोसेफ एण्ड कम्पनी लिमिटेडले कोशी ब्यारेज निर्माण गरेको थियो। प्रस्तावित नयाँ पुलको विस्तृत परियोजना प्रतिवेदन डीपीआर समेत तयार भए पनि कोशी टप्पू वन्यजन्तु आरक्ष कार्यालयले अनुमति नदिँदा निर्माण प्रक्रिया अगाडि बढ़न नसकेको एसियाली विकास बैंक एडीबीको सहयोगमा 5 वर्ष अघि कोशी ब्यारेजको विकल्पमा प्रस्तावित नयाँ सड़क र पुल निर्माणको डीपीआर तयार गरिएको थियो। नेपाल स्थित एडीबी निर्देशनालय प्रमुख चुडाराज ढकालले एडीबीको सहयोगमा सड़क र पुल निर्माणका लागि तयार गरिएको रेखांकन नेपाल सरकारद्वारा स्वीकृत भएर पनि कोशी टप्पू वन्यजन्तु आरक्ष कार्यालयले अनुमति नदिँदा निर्माण प्रक्रिया अगाडि बढ़न नसकेको बताउनुभयो। सड़क र पुल निर्माणका लागि पेश गरिएको वातावरण प्रभाव मूल्यांकन आरक्ष कार्यालयले स्वीकृत नगर्दा निर्माण प्रक्रिया अगाडि बढ़न नसकेको उहाँले स्पष्ट पार्नुभयो। कोशी ब्यारेजको विकल्प खोजी अगाडि बढ़न सकेन प्रस्तावित पुल, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा यो खबर छापेको हो। नेपाल सरकारले 2072 सालदेखि वैदेशिक रोजगारीमा खाड़ी मुलुक जानेका लागि फ्री भिसा फ्री टिकटको व्यवस्था गर्यो, तर उक्त व्यवस्था आर्थिक रूपमा विपन्नका लागि नभई पहुँचवाला र रकम तिर्न मंजूर हुनेहरूको अधीनमा मात्र रहन पुग्यो। फ्री भिसा फ्री टिकटको नारा लगाउने नेतृत्वको चुनाव लक्षित फण्डा मात्र बन्यो। झण्डै एक दशकभित्र पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेन। फ्री भिसा फ्री टिकटमा विदेश उड्ने सपना बोकेर गाउँबाट काठमाण्डु छिर्नेहरू गल्ली गल्लीमा महिनौसम्म भौतारिन बाध्य छन्। सोझा साझा जनता एजेन्टको जालोमा पर्दा राज्य भने उदासीन र निरीह देखिन्छ। विदेश जानुहुन्छ, ठाउँ ठाउँमा हुने गर्छ मोल मोलाई, अन्नपूर्ण पोस्टले कभर स्टोरी बनाएको छ। मधेस अवैध अस्पतालको प्रदेश, नागरिक दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको खबरको शीर्षक हो यो। सर्लाहीको हरिपुरवा नगरपालिका पासकी पविता कुमारी राय यादव पेट दुख्ने समस्याले हैरान थिइन्। स्थानीय स्तरमा उपचार गराउँदा विषेक नभएपछि परिवारले उनलाई थप उपचारका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाम लग्यो। जनकपुरधाम स्थित सूर्य अल्ट्रासाउण्डमा जाँच गराउँदा पित्त थैलीमा पत्थरी भएको देखिएकाले शल्यक्रिया गराउन सुझाइयो। यसका लागि जनकपुरधाम उपमहानगरपालिका 14 पिडारी चोक स्थित मुस्कान अस्पताल जान अल्ट्रासाउण्डका स्टाफले सल्लाह दिएको पीड़ित परिवारको भनाई छ। मुस्कान अस्पतालमा चिकित्सकले माघ 3 गते पित्त थैलीको शल्यक्रिया गरेपछि बेहोश पविताको अझसम्म होश नफर्केको परिवारजनको भनाई छ। पविताका पिता ब्रह्मदेवका अनुसार पेट दुख्ने समस्याको उपचार गराउन ल्याइएकी छोरीले शल्यक्रियापछि आँखै खोलेकी छैनन्। शुरूमा जनकपुरधामको सूर्य अल्ट्रासाउण्डमा काम गर्ने सुशील कुमार यादवले पित्त थैलीमा पत्थरी देखिएकाले शल्यक्रिया गर्नुपर्ने भन्दै मुस्कान अस्पताल पठाएको ब्रह्मदेवको भनाई छ। उनले अस्पताल र डाक्टरहरू विरूद्ध जिल्ला प्रहरी कार्यालय धनुषा नेपाल मेडिकल काउन्सिल लगायतमा उजुरी दिएका छन्। अस्पतालले आफूसँग सुविधा नभएको र आफूले उपचार गर्न नसक्ने बिरामीलाई शुरूमै भर्ना नलिनुपर्नेमा सोको विपरीत निजले लापरवाही पूर्ण तवरबाट बिरामीको उपचार गरी बिरामीलाई असहज अवस्थामा पुर्याइदिएकाले अन्यायमा परि यो निवेदन पेश गर्न आएको छु। उजुरीको बेहोरामा उल्लेख गरिएको छ। मधेस अवैध अस्पतालको प्रदेश नागरिक दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको हो। तीस हजार धरौटी बुझाउन नसक्दा आठ महिनादेखि कारागार, घर बन्यो खण्डहर, कान्तिपुर दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको खबरको शीर्षक हो यो। ठूला अनियमितता, संगठित अपराध, फौजदारी मुद्दामा शक्तिमा पहुँच र आर्थिक हैसियत भएका व्यक्ति लाखौं करोड़ौं धरौटी तिरेर सहजै थुनामुक्त हुने गरे पनि कैयौं सर्वसाधारण पाँचदेखि दश हजार रूपियाँ धरौटी समेत राख्न नसक्दा महिनौदेखि जेलमा छन्। अभद्र व्यवहार, साथीभाइ झगडा, घरायसी विवाद, बीस तीस हजार चोरी जस्ता मुद्दामा परेका उनीहरू आर्थिक हैसियत कमजोर भएकै कारण पाँच दश बीस वा तीस हजार तिर्न नसकेर विभिन्न जिल्लाका कारागारमा थुनिएका छन्। रौतहट मौलापुर नगरपालिका एक मर्यादा पूर्का 35 वर्षीय सन्तोष पाण्डे आठ महिनादेखि गौर कारागारमा बन्दी जीवन बिताइरहेका छन्। छिमेकीको पैसा चोरेको आरोपमा पक्राउ परेका पाण्डे तीस हजार धरोटी बुझाउन नसकेपछि जेलमै रहेका हुन्। गत जेठ 29 राति छिमेकी हवलदार शाह सोनारको मोबाइल र दश हजार नगद चोरी गरेको आरोपमा सन्तोष पक्राउ परेका थिए। प्रहरी अनुसन्धानपछि असार बीसमा जिल्ला सरकारी वकिल कार्यालयले अदालत पेश गर्दा उनलाई चोरी कसुरमा तीस हजार धरौटी माग गरिएको थियो। तीस हजार धरौटी बुझाउन नसक्दा आठ महिनादेखि कारागार, घर बन्यो खण्डहर, कान्तिपुर दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। चौध वर्षीय बालिकालाई घरेलु मजदूरका रूपमा छ वर्षसम्म बन्धक बनाई शारीरिक यातना दिएकी एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्माले सत्ताको निगाहमा उन्मुक्ति पाएकी छिन्। सरकारी वकिल कार्यालय काठमाण्डुले बाल श्रम शोषणमा उनी विरूद्ध मुद्दा नचलाउने निर्णय लिएको छ र उनी उच्च सरकारी वकिल कार्यालय पाटनले पनि यसलाई वैधता दिएको छ। अब महान्यायाधिवक्ता कार्यालयबाट त्यसलाई सदर गर्ने सरकारको तयारी रहेको छ भन्दै नयाँ पत्रिका दैनिकले आलोचनात्मक रूपमा बालिका बन्धक बनाई श्रम शोषण गर्ने एमाले सांसद शर्मालाई उन्मुक्ति शीर्षकमा अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार विरूद्ध अनुसन्धान गर्ने अख्तियारले कसैको दबाव वा प्रभावमा नपरी स्वतन्त्रपूर्वक काम गर्नुपर्ने आवश्यकता उल्याउनु भएको छ। मुलुकमा भ्रष्टाचार बढ़िरहेको र सुशासन कायम हुन नसकिरहेको गुनासो आइरहेको अवस्थामा राष्ट्रपति पौडेलले भ्रष्टाचार विरूद्ध आयोग कठोर रूपमा प्रस्तुत हुनुपर्ने आवश्यकता उल्याउनु भएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको चौतिसौं स्थापना दिवसको अवसरमा सोमबार आयोगद्वारा आयोजित विशेष कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनमा अख्तियारको भूमिका सशक्त भएकाले सोही अनुसार परिणाम दिने गरी काम गर्नुपर्ने बताउनुभयो। अख्तियार कसैसँग नचुकोस् नझुकोस् राष्ट्रपति शीर्षकमा नेपाल समाचार पत्रले अग्रपृष्ठमा प्रकाशित गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेलाई पूर्वपक्षका लागि धरोटीमा छाड्ने काठमाण्डु जिल्ला अदालतको आदेश बदर गरी थुनामा राख्न मागसहित उच्च अदालत पाटनमा निवेदन दायर भएको छ। काठमाण्डुको कालीमाटी स्थित स्वर्णलक्ष्मी बहुद्देश्य सहकारीको बचत रकम अपचलनको कसुरमा धरोटीमा छाड्ने आदेश त्रुटिपूर्ण रहेको भन्दै उच्च सरकारी वकिलले आइतबार उच्च अदालत पाटनमा निवेदन दायर गरेको हो। उच्च सरकारी वकिलले लामिछानेसहित गोर्खा मीडिया नेटवर्क प्रालीका पूर्व संचालक छविलाल जोशी, स्वर्णलक्ष्मी बहुद्देश्य सहकारीका निवर्तमान लेखा समिति सदस्य सुनिता नेवा र वर्तमान कर्जा उपसमिति सदस्य कमल लामा विरूद्ध निवेदन दायर गरेको हो। लामिछानेलाई थुनामै राख्न माग गर्दै पाटनमा पनि निवेदन दर्ता राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। नेपाल भारत ऊर्जा सचिव स्तरीय संयन्त्र ज्वाइन्ट स्टेरिङ कमिटी जेएससीको बैठक मंगलबार भारतको राजधानी नयाँ दिल्लीमा हुँदैछ। बैठकमा यसअघि नै सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठकले गरेका निर्णयलाई अनुमोदन गर्ने एजेण्डा रहेको छ। माघ नौमा नयाँ दिल्लीमा भएको सहसचिव स्तरीय बैठकले 400 केभीका दुई अन्तर्देशीय प्रसारणलाई निर्माणको ढाँचा मोडालिटीमा सहमत भएको थियो। नेपाल भारत ऊर्जा सचिव स्तरीय बैठक आजदेखि दिल्लीमा, कारोबार दैनिकले अग्रपृष्ठमा छापेको छ। अब चल सम्पत्ति धितो राखेर पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाइने भएको छ। संघीय संसदका दुवै सदनबाट पारित भएको सुरक्षित कारोबार पहिलो संशोधन विधेयकले चल सम्पत्ति धितो राख्न पाइने व्यवस्था गरेको हो। 2081 जेठ 29 गते माथिल्लो सदनबाट पारित विधेयकलाई प्रतिनिधि सभाको हिजोको बैठकले पारित गरेको हो। संसदमा प्रवेश गरेको करिब एक वर्षपछि यो विधेयक पारित भएको छ। विधेयकले चल अचल तथा अमूर्त सम्पत्तिको दायित्वबारे व्यवस्था गरेको छ। चल सम्पत्तिको परिभाषामा अमूर्त सम्पत्तिको परिभाषालाई पनि एकीकृत गरिएको छ। पारित विधेयकले धितोको सम्पत्ति र धितोको हकलाई पनि परिभाषित गरेको छ। विधेयक पारितका क्रममा सांसदले उठाएका प्रश्नमा जवाफ दिने क्रममा अर्थमन्त्री विष्णु पौडेलले चल सम्पत्तिको धितोले आर्थिक क्रियाकलाप बढ़ोत्तरी हुने बताउनुभयो। सुरक्षित कारोबार विधेयक पारित, चल सम्पत्ति धितो राख्न पाइने गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको हो। पार्किन्सन्सबाट तंग्रिँदै प्रदीप नेपाल, नागरिक दैनिकले अग्रपृष्ठमा प्रसंग छापेको छ। काठमाडौँ क्षेत्र नम्बर एक नेपाली कांग्रेसको सुन्दर फूलबारी हो। विजयी कांग्रेस उम्मेद्वारलाई बधाई तथा शुभकामना। मलाई माया गरेर मतदान गर्ने वा नगर्ने सबैमा आभार व्यक्त गर्छु। 2064 सालमा भएको पहिलो संविधान सभा निर्वाचन परिणामपछि एमाले नेता एवं काठमाडौँ एकका प्रत्याशी प्रदीप नेपालले दिएको पहिलो प्रतिक्रिया हो। 2010 पुष 8 गते भोजपुरको पोखरे गाउँमा जन्मिनुभएका उहाँ नेपालले 2051 मध्यावधि निर्वाचनमा भने कांग्रेसको त्यही सुन्दर फूलबारी गोडमेल गर्नुभयो। त्यससँगै सूचना तथा संचार, जलस्रोत मात्र होइन स्वास्थ्य मन्त्रीको जिम्मेवारी पनि सम्हाल्नुभएका नेता नेपालले 2064 सालमा शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पनि निर्वाह गर्नुभयो। एमाले वृत्तमा कड़ा मिजाजका बौद्धिक नेताको परिचय बनाउनुभएका उहाँले 2026 सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएर राजनैतिक जीवनको शुरूआत गर्नुभएको थियो। मार्क्सवादी विचारधाराबाट प्रभावित भई नेकपा माले हुँदै अहिलेको नेकपा एमालेका विभिन्न तहमा बसेर उहाँले काम गरिसक्नु भएको छ। पार्किन्सन्सबाट तंग्रिँदै प्रदीप नेपाल, नागरिक दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको हो। उपेन्द्रको मौनताले कांग्रेस एमालेलाई ऐठन, कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो। सत्तारूढ़ कांग्रेस र एमाले राष्ट्रिय सभाको अंकगणित सुनिश्चित नभएसम्म सरकारले ल्याएका 6 अध्यादेश संसदको कार्यसूचीमा नराख्ने भएका छन्। प्रतिनिधि सभामा सरकार दुई तिहाई नजिक रहे पनि राष्ट्रिय सभामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको साथ नदिएसम्म बहुमत पुग्न कठिन छ। अध्यादेशको भविष्यमाथिको चिन्ता मात्र नभएर सरकारमाथि नै नैतिक प्रश्न उठ्ने भएकाले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा जसपा नेपालको समर्थन जुटाएरै अध्यादेश संसदको कार्यसूचीमा राख्ने पक्षमा हुनुहुन्छ। प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएर सरकार समर्थित कित्तामा रहेको जसपा नेपाल संघ र प्रदेश सरकार कतै पनि सहभागी छैन, तर जसपा नेपालबाट विभाजित अशोक राई नेतृत्वमा गठन भएको जसपा भने संघीय सरकारमा दुई मन्त्रालय सहित मन्त्री परिषदमा रहेको छ, कान्तिपुर दैनिकले छापेको हो। तपाई ती बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ,
घरमा टिभी हेर्नुहोस् र इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकै साथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। 30,000 टन यूरिया आयातको टेण्डर शीर्षकमा गोर्खापत्र दैनिकले भित्री पृष्ठमा खबर छापेको छ। आउँदो धान बालीलाई मलको आपूर्ति व्यवस्था सहज गर्न 30,000 टन यूरिया मल आयातका लागि टेण्डर आह्वान गरिएको छ। कृषि सामग्री कम्पनी लिमिटेडले 30,000 यूरिया मलका लागि टेण्डर आह्वान गरेको हो। कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सहमतिमा अर्थ मन्त्रालयले 17 अर्ब रूपियाँ स्रोत सुनिश्चित गरेपछि टेण्डर आह्वान गरिएको कम्पनीले जनाएको छ। कृषि सामग्री कम्पनी लिमिटेड प्रबन्ध संचालक विष्णु प्रसाद घिमिरेले धान बालीलाई मलको आपूर्ति सहज बनाउन यूरिया आयातको टेण्डर आह्वान गरिएको बताउनुभयो। 30,000 टन यूरिया आयातको टेण्डर शीर्षकमा गोर्खापत्र दैनिकले भित्री पृष्ठमा खबर बनाएको छ। भित्री पृष्ठमै गोर्खापत्र दैनिकले नै भुइँ ऐँसेलुको व्यावसायिक खेती शीर्षकमा पनि खबर छापेको छ। बाँके जिल्लामा पहिलो पटक भुइँ ऐसेलु स्ट्रबेरी व्यावसायिक खेती शुरू भएको छ। बैजनाथ गाउँपालिका एक च्यामा गाउँका 43 वर्षीय सर्पराज बस्नेतले त्यस्तो खेती शुरू गर्नु भएको हो। बस्नेतले 2 कट्ठा जग्गामा क्यामारोसा जातको स्ट्रबेरी खेती शुरू गर्नुभएको हो। भारतको पुणेबाट गत कार्तिकमा 9,000 बिरूवा आयात गरेर रोप्नुभएका बस्नेतले ती बिरूवाले हाल आएर फल दिन शुरू गरेको जनाउँदै पहिलो सिजनमा नै राम्रो आमदानी हुने सम्भावना देखेको बताउनुभयो। गोर्खापत्र दैनिकले भित्री पृष्ठमा छापेको हो। क्यान्सर सम्बन्धी रोगको परीक्षण गरिने भएको छ। देशभरका 753 स्थानीय तहका स्वास्थ्य संस्थामा यी नसर्ने जाँचको परीक्षण गरिने नसर्ने रोग शाखाकी प्रमुख डाक्टर पोमावती थापाले बताउनुभयो। यो महिनाभर आफ्नो स्वास्थ्य परीक्षणका लागि सबै नागरिकलाई अनुरोध समेत गर्नुभएको छ। फागुनभित्रै हरेक नागरिकको स्वास्थ्य परीक्षण गरिने यो खबर नागरिक दैनिकले भित्री पृष्ठमा छापिएको हो। पहिला मानिसहरूको मृत्यु सरुवा रोगले हुन्थ्यो, आज यो स्थितिमा फरकपन आएको छ। पछिल्ला वर्षहरूमा सरुवा रोगको तुलनामा नसर्ने रोगले बढ़ी मृत्यु हुने गरेको र उमेर नपुगी हुने मृत्युको जोखिम बढ़ेको भन्दै सरकारले फागुन महिनाभर नसर्ने रोगको परीक्षण गर्ने भएको छ। स्थानीय तहमा उपलब्ध साधन स्रोत परिचालन गरी सबै नागरिकलाई आफ्नो स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नसर्ने तथा मानसिक रोग शाखाले सुझाएको छ। महिनाभर मुलुकमा ठूलो भारका रूपमा बढ़दै गएका मुटु तथा रक्त नली जन्य रोग, उच्च रक्तचाप, मधुमेह, शरीरको तौल तथा मोटोपन, श्वास प्रश्वास र मृगौला र क्यान्सर सम्बन्धी रोगको परीक्षण गरिने भएको हो। नागरिक दैनिकले भित्री पृष्ठमा प्रकाशित गरेको छ। अन्तर्राष्ट्रिय गैर सरकारी संस्था आईएनजीओबाट परिचालन हुने सबै खर्चलाई एकद्वार प्रणालीमा जोड्न सरकारले गृह कार्य थालेको छ। विदेशबाट आईएनजीओ मार्फत भित्रिएको अनुदान राष्ट्रिय हित प्राथमिकता र आवश्यकता भन्दा बाहिर गएर निहित स्वार्थमा खर्च भएपछि यसलाई रोक्न भन्दै सरकारले एकद्वार प्रणालीमा जोड्ने प्रयास थालेको हो। आईएनजीओबाट सिधै र राष्ट्रिय गैर सरकारी संस्था एनजीओ मार्फत गरिएका खर्चको पारदर्शिताको स्थिति सहित आर्थिक सामाजिक सांस्कृतिक र पर्यावरणीय प्रभाव मूल्यांकन गरी प्रतिवेदन पेश गर्न आइतबार गृह मन्त्रालयले 77 जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। कान्तिपुर दैनिकले भित्री पृष्ठमा प्रकाशित गरेको हो। पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिकामा पर्ने दुम्कीबासको विनय खोलाको पुल पुस 25 भाँचियो। क्षमता भन्दा बढ़ी भार बोकेको भारतीय नम्बरको मालवाहक ट्रक पुल पार गर्ने क्रममा पूर्वपट्टिको फलामको भाग भाँचिएपछि आवागमन नै बन्द भयो। बुटोल नारायणगढ़ सड़क खण्ड अन्तर्गतका पुल ट्रस्ट ब्रिज 50 वर्षभन्दा पुराना छन्। तत्कालीन समयमा सवारी सञ्चालनको चाप र तिनले बोक्ने भार क्षमता अनुसार निर्माण गरिएको पुलमा अहिले दैनिक 1000 भन्दा बढ़ी सवारी कुर्ने गर्छन्। नयाँ निर्माण भएका पुल बाहेक पूर्व पश्चिम राजमार्ग निर्माणको समयमा बनेका पुलको भार क्षमता दोब्बर भन्दा कम रहेको विज्ञ बताउँछन्। तर त्यस समयमा कति भार क्षमताको पुल निर्माण गरिएको हो भन्ने विषयमा यकिन तथ्याङ्क भने छैन। पुराना पुल 50 वर्षभन्दा पहिला निर्माण भएका हुन्। सड़कमा सवारीको चाप बढ़नु र समयमै मरमत नगर्दा जीर्ण बनेका राजमार्गका पुल भाँचिने समस्या बढ़दै गएको हो। जीर्ण पुलमा क्षमता भन्दा बढ़ी भार गोर्खापत्र दैनिकले भित्री पृष्ठमा प्रकाशित गरेको छ। सर्वोच्च अदालतमा 5 वर्षदेखि अड्किएको वीरगंजको नारायणी अस्पतालमा 500 शैयाको भवन निर्माण सम्बन्धी मुद्दाले निकास पाएको छ। सर्वोच्च अदालतले यसअघिको उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजले निर्माण कम्पनीको पक्षमा गरेको फैसला सोमबार उल्टाइदिएपछि भवन निर्माण प्रक्रियाले निकास पाएको हो। सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुयाल र सुनिल पोखरेलको संयुक्त इजलासले उच्च अदालतले यसअघि निर्माण कम्पनीको पक्षमा गरेको फैसला उल्टाउँदै शहरी विकास तथा भवन निर्माण विभागको पक्षमा फैसला गरेको नारायणी अस्पताल विकास समितिका अध्यक्ष धीरज कुमार गुप्ताले जानकारी दिनुभयो। 500 बेडको अस्पताल भवनले 5 वर्षपछि पायो निकास। अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा छापेको छ। जाजरकोटमा जड़ीबुटी प्रशोधन शुरू। कारोबार दैनिकले भित्री पृष्ठमा छापेको छ। जाजरकोटको भेरी नगरपालिका को राता चौरमा जड़ीबुटी प्रशोधन केन्द्रमा जड़ीबुटी प्रशोधनको काम शुरू भएको छ। 2078 जेठ 11 गते तत्कालीन वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेको उक्त भवनको काम पूरा भएसँगै व्यावसायिक रूपमा कामको शुरूआत भएको छ। भेरी करिडोरको बीचमा रहेको उक्त प्रशोधन केन्द्रमा हाल टिमुर प्रशोधन गरेर कामको शुरूआत भएको छ। कारोबार दैनिकले भित्री पृष्ठमा छापेको हो। र आगामी 2-4 जेठमा आयोजना गर्न लागिएको सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गर्ने सरकारको तयारी छ। जलवायु परिवर्तनका विषयमा पर्वतीय र तटीय मुलुकले बेहोरेका समस्यालाई उठान गर्न नेपालले सगरमाथा संवाद आयोजना गर्न लागेको हो। कूटनीतिक च्यानलमा भएको कुराकानीमा भारतीय अधिकारीहरूले मोदीको भ्रमणबारे सकारात्मक जवाफ दिएको उच्च कूटनीतिक स्रोतले बताएका छन्। भारतीय विदेश मन्त्रालयको नेपाल र भूटान देश हेर्ने अतिरिक्त सचिव मनु मुहावरसँग नेपाली अधिकारीले सगरमाथा संवादमा प्रधानमन्त्री मोदीलाई निमन्त्रणा गर्न इच्छा सुनाएका थिए। उहाँको समय तालिका हेरेर कूटनीतिक च्यानलमा जानकारी दिन्छौ भन्ने जवाफ आएको छ। सगरमाथा संवाद मोदीलाई प्रमुख अतिथि बनाउने तयारी। यो खबर नयाँ पत्रिका दैनिकले छापेको हो। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने सुरेन्द्र पौडेललाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल बिदा हुन्छु। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।